वहाँ एक रोड है जिसका नाम मैरिस रोड है। उस रोड पर तमाम नवाबों के बंगले हैं। इनके पास रियासतें थीं, अपने बच्चों को अलीगढ़ यूनिवर्सिटी पढ़ाने के लिए इन लोगों ने वहाँ ज़मीनें खरीदी, अपने बंगले बनाए और बंगलों में बेशुमार गमले लगे हुए और वो कोठी नवाब छतारी की कोठी, ये नवाब मेंडू की कोठी, ये फलाने नवाब की कोठी। तो मैंने अपने शेख के साथ जब अलीगढ़ करीब आया तो मैंने हजरत से अर्ज़ किया कि आपकी टोपी ज़रा तेल मालिश करने से मैली हो रही है, अब ये लोग के अलीगढ़ वाले मॉडर्न लोग हैं कहेंगे कि ये कैसा पीर और मौलाना आ रहा है। हजरत ने फरमाया कि मैंने इस टोपी से नमाज पढ़ी है, क्या अल्लाह ताला से बढ़कर हैं लोग, मैं इसी टोपी से चलूँगा। और देखिए लूंगी बांधे हुए गरीबा खुले हुए, मेरे शेख हैं तहबन पहनते थे और गरीबान में चाहे सर्दी हो बटन नहीं लगाते थे, कोई आग थी ऐसी, आशिकों को पाबंद सलासिल नहीं किया जा सकता तो पाबंद बटन कैसे किया जा सकता। तो उनके गमले और बंगले देखकर मेरा दिल चाहा कि मैं कुछ अशार कहूँ कि अपने बंगलों से और गमलों से इनका एक दिन एग्जिट और खुरूज नहीं होगा, इखराज होगा। इंतकाल के बाद खुरूज नहीं होता, इखराज होता है। वही बीवी बच्चे निकालते हैं कि अब्बा को जल्दी ले जाओ कहीं लाश में सड़ ना जाए। तो वो खुरूज है, खुरूज मैयत नहीं है, मरने वालों का इखराज किया जाता है। वही बच्चे, वही औलाद, वही बीवी, वही रिश्तेदार जो आगे पीछे फिरते थे वो जंगल में हमें ले जाने के लिए जल्दी करेंगे, और जल्दी करना मसनून और सुन्नत भी है। तो मैंने ये कहा कि खुरूज का इंतजार न करो, एक दिन इखराज होगा, आप निकलेंगे नहीं, निकाले जाएंगे अपने अपने घरों से कब्रस्तान की तरफ। लिहाजा कुछ अशार कह दूं ताकि इन मेरे नवाब भाइयों को जो अब कराची में आकर नवाब हो चुके, मैंने उनमें पानी नहीं रहा, रियासत की शान सब खत्म हो गई। तो मैंने वहां अशार जो कहे थे सन 60 से पहले, वो आज एक तालिम में हमारा सुनाएगा मेरे अशार को, और देखो कि नवाबों को इस मुल्ला ने किस तरह खिताब किया है, जबकि मैं एक अदना तालिब इल्म हूँ और था उस वक्त मिस्कीन था, लेकिन नवाबों को खातिर में नहीं लाया, ये गुलामी है शाह अब्दुल गनी रहमतुल्लाह अलैह की फसत का। जो अल्लाह वालों की गुलामी करता है वो सलातीन से भी मुतासिर और मरूम नहीं होता। इब्राहिम कश्मीरी इनका नाम है, हाफिज, हाफिज इब्राहिम कश्मीरी। कश्मीर वाले देखो हंस रहे हैं कि अच्छा हमारा ही आदमी है। छतारी कहो, देखो ये चतारी कह रहा है, शे नहीं निकलता इससे, छतारी कहो। नवाब छतारी के बंगले पर हम मेहमान थे मेरे शेख की बरकत से, लेकिन ये समझ लो ये हाफिज कुरान थे, हर साल लंदन से आते थे और यहाँ हिंदुस्तान में कुरान शरीफ सुनाते थे। हाफिज मेरे शेख से बैठ हुए और हजरत की लूंगी और खुले बटन को देखकर ऐसे कांपते थे, यूं बात में लड़ता था, नवाबों को भी रोब था मेरे शेख। और इनकी मुस्तकिल एक ट्रेन थी, गवर्नमेंट अंग्रेजों ने इनको ट्रेन दिया था, उसमें कोई नहीं बैठता था, लोग कहते थे ये नवाब साहब की रेल जा रही है, इसमें इनका खानसामा और इनके चेले चापड़ी और नौकर वगैरह, वो मैंने रेल भी देखी है। लेकिन इतनी मेरे शेख की जूतियां उठाते थे लोग, इन आंखों से देखा कि सारे नवाब बड़े बड़े शाह अब्दुल गनी रहमतुल्लाह अलैह की जूतियां उठाते थे और बातें करते कांपते थे, जिनसे सारी रियासत कांपती थी वो अल्लाह वाले के सामने कांप रहे थे, गुफ्तगू में लर्जा तारी था। और ये सब बैठ हुए मेरे शेख से, लेकिन अल्लाह ताला ने बुजुर्गों की गुलामी का सदका देखो कि अभी मेरे अशार से आपको पता चलेगा कि मैंने नवाब साहिबान को अपनी तालिब इल्मी और मामूली मुल्ला, लेकिन किस तरह अल्लाह ताला ने मुझे तौफीक दी और मैं उनको हकीर समझने से भी पना चाहता हूँ, क्योंकि अगर उनका खात्मा ईमान पर और जन्नत में जाए तो मोहतरम मालूम नहीं किस पर क्या फजल हो जाए, नकीर करना तो वाजिब है, हकीर समझना हराम है। सम के माने जहर के हैं कि अगर अल्लाह ना मिला तो सारी दुनिया की बिरयानी कबाब नेमतें सब जहर हैं मोमिन आशिक के लिए। मुल्ला अली खारी शरा मिश्कात में फरमाते हैं, मुहद्दिस अजीम है, 11 जिल्दों में शरा लिखी, वो फरमाते हैं कि अल्लाह के आशिक वही हैं जिनको दुनिया में ताज सल्तनत बिरयानी और कबाब और दौलत कहीं भी मज़ा नहीं आता। ला लज़्ज़त लहुम अल आशिकून हुमुल लज़ीन ला लज़्ज़त लहुम इल्ला बिज़िक्र ही, आशिकों की नेमत ही मालिक को याद करके वो लज्जतें दो जहां से बढ़कर हासिल करते हैं। अल्लाह ताला की याद से उनको लज्जत मिलती है। अख्तर का शेर है, वो शाहे दो जहां जिस दिल में आए मजे दोनों जहां से बढ़ के पाए, क्योंकि जो लज्जतें दो जहां पैदा करता है वो कितना मजेदार होगा, कितना प्यारा होगा, अल्लाह से बढ़कर तो कोई प्यारा है ही नहीं। जो प्यारों को पैदा कर सकता है वो कितना प्यारा है। इकलीम के माने सात सल्तनत, अगर खुदा सात सल्तनत भी देते लेकिन अल्लाह ना मिले तो इससे बढ़कर मिस्कीन कोई नहीं, और सबसे बढ़ के दौलतमंद वो है जिसको खुदा मिल जाए। खुदा दारम चे गम दारम, सबसे बड़ा मालदार कौन है जो अपने मौला को दिल में पा जाए, और जब दिल कीमती हो गया तो दिल गालिब जिस्म ताबे है दिल के। ये बताओ, एक बड़ा बक्सा है 10 फिट का लंबा और 6 फिट का ऊंचा, और उसमें गुदड़ी और बच्चों का पोतरा लोतरा पेशाब पैखाने के कपड़े पड़े हुए हैं, इस बड़े बक्से की कोई कीमत है? लेकिन इस बड़े बक्से में एक छोटा सा संदूचा रख दो जिसमें 10 करोड़ का मोती हो तो ये बड़ा बक्सा तो बेकीमत है, लेकिन अपने छोटे संदूकचे में जो रखे हुए हैं अंदर 10 करोड़ का मोती, तो इस बड़े बक्से की कीमत 10 करोड़ मुस्बत बड़ा बक्सा। तो जिसके जिस्म में दिल है और दिल में मौला है, जिसमें बड़ा बक्सा है, सीने में एक छोटा सा दिल है तबरा, उसमें अल्लाह ताला का ताल्लुक मा अल्लाह और निस्बत मा अल्लाह ताला की विलायत का नूर रखता है वो, जो दोनों जहान उसकी कीमत अदा नहीं कर सकते। तो जिसका कल्ब हामिले खालिके दोनों जहान है, जिसका दिल हामिले खालिके दोनों जहान है, तो जिस जिस्म में वो दिल होगा उसका जिस्म कीमती होगा या नहीं? इसलिए मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते हैं कि ही यो ही दल्क पोशाने मनन, ऐ दुनिया वालों खबरदार हो जाओ, ये गुदड़ी पहनने वाले मेरे हैं खास। हाँ वो हाँ ई दल्क पोशाने मनन, हो सुन लो, ये गुदड़ी पहनने वाले बज़ाहिर तुमको गरीब मिस्कीन लगते हैं, ये हमारे खास हैं। दल्क पोशाने मनन, ये मेरे हैं, ये भी निस्बत देख लो। सद हजार अंदर हजारा एक तनन, ये लाखों में एक जिस्म इनका कीमती है, क्योंकि इनके जिस्म एक संदूक सा छोटा है जिसमें मेरी तजल्लियात पहम मुतवातिरन मुसलसलन वाफिरन और बाज़कतन इन पर मेरी तजल्लियात नाजिल हो रही हैं, बसबब इनके मुजाहिदात के और गम उठाने के। ये वो कमीनी तबीयतें नहीं हैं जो अल्लाह ताला को नाराज करके हराम लज्जत को चूसते हैं। अब इस महीने मुबारक में एक वजीफा देता हूं कि अगर दिल में वसवसा आए, कैसा वसवसा, कुफ्र का, कि मालूम नहीं खबर में अजाब अल्लाह वगैरह ने जो फरमाया ये सही भी है या नहीं, तो क्या ये वसवसा कुफ्र का है या नहीं, कुरान पाक के खिलाफ है या नहीं, और कुरान अल्लाह का कलाम है या नहीं, तो ऐसे वसवसों का या किसी औरत को देखने का तकाजा हुआ या किसी गुनाह का, तो फौरन पढ़ लो। ये वजीफा किसका दिया हुआ है, सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम का है। शैतान की खोपड़ी पर वसवसा कौन डालता है, शैतान और उसके एजेंट। और ये हुजूर सल्लल्लाहु तआला वसल्लम जो कुछ अता फरमाते हैं अल्लाह ताला की तरफ से अता फरमाते हैं, लिहाजा शयातीन के खोपड़ियों पर DDT उनके वसवसों पर DDT छिड़कने के लिए हुजूर सल्लल्लाहु तआला वसल्लम एक वजीफा अता फरमाते हैं कि ये पढ़ लो फौरन, कितने ही कुफ्र और फिस्क और नाफरमानी का वसवसा हो। क्या पढ़ लो, आमंतु बिल्लाही व रसूलिही, आमंतु बिल्लाही व रसूलिही, रसूल नहीं रसूल, रसूलों की जमा है, आमंतु बिल्लाही व रसूलिही, इसका तर्जमा क्या है कि मैं ईमान लाया अल्लाह पर और उसके रसूलों और पैगंबरों पर। क्या मतलब कि जो नबियों ने कहा वो सच्चा है, मर्दूर शैतान कुत्ते की तरह भूखता रहे तू, तेरे कुत्तों के भूखने से चांद अपनी रफ्तार कम नहीं करता। 14 तारीख का जब चांद होता है तो सारे गांव के कुत्ते ज्यादा भूखते हैं। अब आपको एक सवाल होगा, शहर के कुत्ते क्यों नहीं भूखते, सवाल है या नहीं, गांव का लफ्ज मैंने क्यों इस्तेमाल किया, क्योंकि शहर में बिजलियां बहुत हैं, लाइटें जल रही हैं, चांद उनको सही नजर नहीं आता, इसलिए वो हसद में भूखते नहीं है। अगर अपनी नेमतें छुपा कर रखो तो हासिदीन नहीं भूखेंगे। तो हजरत मौलाना जलालुद्दीन रूमी रहमतुल्लाह अलैह फरमाते हैं कि ऐ दीन के खादिमों, अगर तुम्हारे गीबत और हसद करने वाले तुम्हारी गीबत करें तो तुम इसकी परवाह न करो, चांद अपनी रफ्तार जारी रखता है, तुम भी अपनी दीन की खिदमत जारी रखो, गीबत करने वालों की तरफ तवज्जो मत करो, इज्जत तुम्हारी अल्लाह ताला के जिम्मे है, सरकारी मुलाजमीन की इज्जत हुकूमत के जिम्मे होती है, जो सरकारी मुलाजमीन की तौहीन करता है सरकारों से उसका गला घोंट देती है। इसीलिए हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह ने फरमाया कि जिस मजलिस में शेख की बुराई हो रही हो वहां से उठ जाना फर्ज है। और दलील क्या है, फला तखुद बादत जिक्रा माल कौमी जालिमीन, ये जालिम कौम है जो दीन के खादिमों की आबरू को नुकसान पहुंचाते हैं, लिहाजा वहां से उठ जाना वाजिब है। और फरमाया कि अगर ताकत हो तो दो चार तमाचा भी लगा दो, बशर्ते कि अंदेशे फितना ना हो, यानी मुस्तकबिल में वो अपने दो चार हवाली मवाली को झोंपड़ी से ले आए, इस्मुल्ला ने देखो हमें लगाया दो चार, जहां ये ताकत हो, ताकत के माने मुस्तकबिल में भी उसकी ताकत हो। इसीलिए हकीमुल उम्मत तानवी रहमतुल्लाह अलैह इस हदीस के बारे में फरमाते हैं कि मर्रा मुनकरन फल युगय्यिरहु बियदिही, जो बुराई देखे वह हाथ से मिटा दे, वह इल्लम यस्तते, अगर ताकत ना हो फबिलिसानिही, तो जबान से कह दो, ये फेल नामुनासिब है। اگر زبان سے کہنے سے بھی یہ طاقت نہ ہو تو فب قلب ہی دل میں ارادہ رکھو کہ جب اللہ تعالیٰ طاقت دے گا تو یہ برائی مٹا دوں گا. لیکن فرمایا طاقت کے کیا معنی ہیں ذرا سن لو, اس میں بڑے بڑوں کو غلطی ہو جاتی ہے. طاقت کے معنی یہ ہیں کہ جو مستقبل میں بھی ان کا مقابلہ کر سکے. اس کی مثال سے آپ سمجھیں گے, ایک ریڑی والا ٹھیلے پر گانا بجا رہا ہے, بتاؤ گانا بجانا حرام ہے یا نہیں؟ اور فلمی گانا گندے سے گندے. اب ایک ملا دبلا پتلا آیا, اس نے کہا اس حدیث پر عمل کرنا ہے کیونکہ یہ بھی بالکل لاغرے نادا ہے, لاغرے دانا نہیں ہے, لاغرے دانا. لاغرے نادا ہے یہ. اس کو اس نے دو تماچا لگایا اور کہا بند کر اپنا ریڈیو, اور ایک ڈنڈا بھی تھا اس کے ہاتھ میں, ریڈیو پر اس کے 10 ڈنڈا لگایا اور ٹکڑے ٹکڑے کر دیا اور اعلان کیا کہ میں نے منکر کو دیکھا اور میں نے مٹا دیا الحمدللہ, میری طاقت دیکھو. اس کے بعد وہ پٹھان جو تھا اپنی جھوپڑی میں گیا اور ایک ایک جھوپڑی میں 15-15, 20-20 پٹھان خان ہوتے ہیں, سب کو کہا ادھر آؤ, تمہارا بھائی پٹ گیا اور تم بیٹھے ہو جھوپڑی میں, چلو میرے ساتھ, دیکھو اسی ملا نے مجھے مارا, میرا ریڈیو توڑ دیا. اب سب نے اٹھا کے پٹکا اس ملا کو اور دے گھوسا دے مکہ دے گھوسا دے ٹھوسا لگ رہا ہے. تو حکیم الامت فرماتے ہیں جس طاقت کا نام طاقت نہیں ہے, طاقت اس کا نام ہے جو اس فیل کی منکر کو مٹانے کے بعد بھی طاقت رکھتا ہو مقابلے کا. دیکھا آپ نے, یہ ہے حدیث کی فہم. علم کے لیے ایک ہی من, علم کے لیے 10 من عقل چاہیے. خالی علم مت دیکھو, یہ دیکھو کہ بزرگوں کا صحبت کتنا اس نے اٹھایا ہے, کیونکہ دین کی سمجھ ملتی ہے اللہ والوں کی صحبت سے. دیکھو آج اس حدیث کا کتنا بڑا مطلب ملا کہ جو آئندہ بھی اس کا مقابلہ کر سکتا ہوں. اسی لیے امام ابو حنیفہ رحمۃ اللہ علیہ فرماتے ہیں کہ اگر شراب کا مٹکا جا رہا ہے ٹھیلے پر اور کسی نے کہا کہ تو منکر برائی ہے, اس کو 2 ڈنڈا مارا اور شراب مٹکا ٹوٹ گیا, سب بہ گئی شراب, اس کو تاوان و زمان اور اس کا بدلہ دینا پڑے گا, کیونکہ یہ کام حکومت کا ہے. حکومت اس کو کر سکتی ہے, بعد میں جیل میں ڈال سکتی ہے. حکومت میں مقابلے کی طاقت ہوتی ہے. اگر عام پبلک منکر کو ایسے ڈنڈا مار مار کے کرنے لگے تو کیا حال ہوگا, پورے ملک میں امن قائم نہیں رہے گا. لہذا حکومت میں درخواست دو کہ آج فلاں آدمی اس طرح سے لے جا رہا ہے, ٹیلی فون کرو تھانے کو. تمہاری طاقت اس وقت تو ہے ڈنڈا مارنے کی, مگر بعد میں جب تم پر ڈنڈا پڑے گا تو کون بچائے گا؟ یہ امام ابو حنیفہ کا مسلک ہے, ہم لوگ حنفی ہیں. لہذا یاد رکھو, خود بھاگ جاؤ, جہاں منکر ہو رہا ہو وہاں حاضر نہ رہو. لا یجوز الحضور عند مجلس فیہ المحظور, جس مجلس میں برائی ہو رہی ہو وہاں سے اٹھ جانا واجب ہے. جیسے دعوت ولیمہ ہے, سنت موقعہ ہے, مرغی کی ٹانگ کو منہ تک لے گیا, اچانک غیبت ہونے لگی یا فلم بنانے لگے یا ویڈیو اور فوٹوگرافری ہونے لگی, تو اس مرغی کی ٹانگ کو جو منہ تک لے گئے ہو منہ میں داخل کرنا حرام ہے. فوراً پلیٹ میں واپس کر دو اور وہاں سے اٹھ جاؤ اور میزبان سے کہہ دو کیونکہ تمہارے یہاں نافرمانی ہو رہی ہے, فلم بن رہا ہے, ویڈیو بن رہی ہے اور فوٹوگرافری ہو رہی ہے, تصویر کشی ہو رہی ہے, لہذا میں ایسی جگہ نہیں کھاتا ہوں. دیکھ لو علامہ شامی ابن عابدین کتاب الحضر والباحہ جلد نمبر 5 میں اس جزیے کو لکھا ہے. تو معلوم ہوا کہ جہاں جب عام غیبت کا سننا حرام ہے تو شیخ کی غیبت جہاں ہو رہی ہو وہاں سے اٹھ جانا واجب. یہ کہہ دو میں نہیں سنتا اپنے باپ کی غیبت کو, اور یہ بھی کہہ دو میں اپنے باپ کو نبی, اپنے شیخ کو پیغمبر نہیں سمجھتا ہوں. یہ مولانا شبیر علی مرحوم نے مجھے سنایا کہ جب حکیم الامت تھانوی رحمۃ اللہ علیہ کے خلاف کوئی گاؤں بات کرتا تھا تو میں کہتا تھا دیکھو میاں خاموش رہو, میں نے اپنے بڑے ابا کو یعنی حکیم الامت تھانوی رحمۃ اللہ علیہ کو پیغمبر نہیں مانا, معصوم صرف نبی ہو سکتا ہے. اور آج ایک جملہ عظیم عطا ہوا کہ اللہ تعالیٰ جس کو اپنا مقرب بناتا ہے, جس کو اللہ تعالیٰ اپنا مقرب بناتا ہے, اس کو توفیق توبہ سے مشرف بناتا ہے. اللہ تعالیٰ جس کو اپنا مقرب بناتے ہیں, مقرب, اس کو توفیق توبہ سے مشرف فرماتے ہیں. اور دلیل بھی سن لو, قرآن پاک سے دلیل دیتا ہوں. صحابہ سے بازی چوک ہو گئی, اللہ تعالیٰ نے ان کو توفیق توبہ دی, فتاب اللہ علیہم. اللہ تعالیٰ فرماتے ہیں کہ میں اپنے پیارے اور محبوب بندوں کو توفیق توبہ دیتا ہوں, یہی میری مہربانی ہے. کیسے معلوم ہو کہ اس بندے پر رحمت کا نزول ہے؟ کیسے معلوم کہ یہ سائے رحمت خدا رہتا ہے؟ اللہ تعالیٰ نے سائے, اپنی سائے رحمت کی نشانی بتا دی کہ یہ ہمارے پیارے ہیں, رضی اللہ عنہم و رضوا عنہ, اللہ ان سے راضی ہے, اللہ سے راضی ہے. تو اللہ جن سے راضی ہوتا ہے اور پسند کرتا ہے اور جس کو اپنا پیارا بناتا ہے, فتاب اللہ علیہم, تو ان کو اللہ تعالیٰ توفیق توبہ سے ان مقرب بندوں کو مشرف کرتا ہے. لے توبو, آسمان سے توفیق توبہ ان کے دل پر اتارتا ہے. لے توبو علی الارض, تاکہ یہ زمین پر توبہ کر کے نہا دھو کر پھر میرے پیار کے قابل ہو جائیں. اور توبہ کرنے والا صرف معافی نہیں ہوتی, معافی نہیں ہوتی, محبوب اللہ کا پیارا بنا لیا جاتا ہے. ان اللہ یحب التوابین, اللہ تعالیٰ توبہ کرنے والوں کو محبوب بناتا ہے, پیارا بناتا ہے. اور مزارہ نازل کر کے فرمایا کہ اس وقت بھی پیارا بنا رہا ہوں, آئندہ بھی خطا ہو جائے تو نا امید مت ہونا, توبہ کا دروازہ ابھی بند نہیں ہوا. جب سورج کدھر سے نکلے گا؟ مغرب سے, تب توبہ کا دروازہ بند. یا معلوم یغرغر, جس کو غشی بے ہوشی کی آ جائے, جنت اور دوزخ منکشف ہونے لگے, اب بھی توبہ قبول نہیں. ایک بادشاہ نے ایک مجرم کو پکڑا حالت جرم میں, اور بادشاہ نے جب پکڑا, کہا چلو ملٹری گرفتار کرو اس خبیث کو, اور اس کو اوپر عمارت سے چڑھا کر گرا دو. اس نے کہا کہ بادشاہ سلامت, کیا سورج آج کدھر سے نکلا ہے؟ بادشاہ نے کہا کہ مشرق سے پورب سے نکلا ہے. کہا ابھی تو توبہ کا دروازہ بند نہیں ہوا, میں توبہ کرتا ہوں. بادشاہ بڑے چکر میں آ گیا. سعد شیرازی نے واقعہ لکھا گلستان میں. تو پھر بادشاہ نے کہا لیکن تجھ کو سزا دوں گا, تاکہ تجھ کو آئندہ دوسروں کو سبق مل جائے, شہر والوں کو سبق مل جائے کہ اس کو عمارت پر چڑھا کر گرا دیا گیا اور ہڈی پسلی توڑ دی گئی, دوسروں کو ہدایت ہو جائے شہر میں. تو اس نے کیا کہا کہ حضور یہی جرم آج کی رات میں اور لوگوں نے بھی کیا ہے, آپ دوسروں کو گرا کر مجھ کو ہدایت کیوں نہیں دیتے؟ یعنی مجھ کو گرا کر دوسروں کی ہدایت کی فکر ہے, تو کسی اور کو پکڑ کے گرا دیجئے اور ہم کو ہدایت دے دیجئے. لکھا ہے کہ اے شاہ خندیر وہ بخشی, شاہ ہنسا اور بخش دیا, اس کو معاف کر دیا. ایسی نتر کو میں یہ چورو کا, بعض لوگ نادانی سے یہ سمجھتے ہیں کہ ہم وتر کی نماز میں دعائے قنوت میں روزانہ وعدہ کرتے ہیں کہ ہم ترک تعلق کرتے ہیں ان لوگوں سے, اے خدا جو تیری نافرمانی کرتے ہیں. تو بعضوں نے بے نماز لڑکوں کو یا داڑھی منڈانے والے بچوں کو نکال دیا, نتیجہ کیا نکلا کہ وہ اور زیادہ خراب ہو گئے. جب نیک ماحول سے نکالے گئے تو ہیرونچی اور چرسی اور گانجہ پینے والوں میں بیٹھے, اور زیادہ سے زیادہ اور اپنے باپ سے نفرت و بغض, دینی ماحول سے بھی بغض و نفرت, مرتے دم تک کے لیے ہدایت سے مایوس ہو گئے. اس لیے اکابر کا ارشاد ہے, اور حکیم الامت تھانوی رحمتہ اللہ علیہ فرماتے ہیں, جو میں نے خود یہ مضمون پڑھا ہے حضرت کی تحقیق, کہ یہاں ترک تعلق اور فجور سے مراد وہ نافرمانی ہے جس سے عقیدہ خراب ہو جائے, کوئی بیٹا یہودی ہو جائے, عیسائی ہو جائے, تب ترک تعلق واجب ہے. المراد بالفجور فساد العقیدہ, یہاں فجور الاعتقادیہ, جس کا اعتقاد عقیدہ باطل ہو جائے. اور اگر گناہ نماز نہیں پڑھتا, کوئی اور غلطی کرتا ہے, اس کو نپٹائے رہو اور محبت سے کہتے رہو اور اپنے نیک ماحول میں رکھتے رہو, آج نہ صحیح تو کل اس کو انشاءاللہ ہدایت ہو جائے گی. میں نے اپنی آنکھوں سے دیکھا کہ ایک بزرگ کے بیٹے داڑھی منڈاتے تھے, آج ہر بیٹے کو داڑھی والا دیکھ رہا ہوں. اور کسی نے کہا حضور آپ اپنے لڑکوں کو داڑھی کے لیے حکم کیوں نہیں دیتے؟ جواب دیکھو, فرمایا کہ یہ میری داڑھی, क्या तकरीर नहीं कर रही है इन बेटों को कि बाबा ने दाढ़ी रखी हुई है. लिहाजा उसका उस सब्र का और दुआओं का की बरकत से मेरे शेख शाह अब्दुल गनी रहमतुल्लाह अलैह ने, मेरे मुर्शिद ने 3 साल तक एक आदमी को मुरीद कर लिया था मगर वो दाढ़ी मुड़ाता रहा 3 बरस तक. 3 बरस के बाद वो 3 महीने के लिए गायब हो गए. आए तो बड़ी अच्छी दाढ़ी. कहा मैं गायब इसीलिए हुआ कि दाढ़ी ज़रा बड़ी हो जाए ताकि मेरा पीर देखकर खुश हो जाए. तो हजरत ने जब वो उन हट गए तो मेरे कान में फरमाया कि 3 बरस तक मैंने इनको दाढ़ी के लिए नहीं कहा, क्योंकि अगर कहता तो कच्चे तवे पर रोटी डालता, कच्चे तवे पर रोटी डालता तो रोटी पकने के बजाय आटा भी खराब हो जाता. लिहाजा मैं अल्लाह से रोता रहा 3 साल तक, अल्लाह से इसकी इस्लाह के लिए रोता रहा और अब मेरी दुआ कबूल हुई. आह जाएगी ना मेरी रायगा, तुझसे है फरियाद ए रब्बे जहां. अल्लाह वालों की आह रद अल्लाह रद नहीं करता. मामूली गुनहगार मुसलमानों की भी आह मजलूम को अल्लाह रद नहीं करता अगर जो गुनहगार हो. ये अल्लाह वालों की शान है. लेकिन जो बुजुर्गों के साथ कम रहे हैं उनको बुजुर्गों के रास्ते शाहराह से कभी हट सकते हैं, क्योंकि वो अल्लाह वालों का सब्र ज़ब्त, अल्लाह वालों की हिकमत अमली. अब मैं एक वाकया और सुनाता हूँ. जिला रामपुर में मेरे शेख शाह अब्दुल गनी रहमतुल्लाह अलैह तशरीफ ले गए. शाह अबरारुल हक साहब दामत बरकातहुम भी थे, हाफिज अब्दुल वली बहराजी मोहतमिम खानकाह थाना भवन भी थे, हबीबुल हसन खान शेरवानी मरहूम मेरे दोस्त थे, अख्तर भी था, 5 आदमी थे, और आपकी न्यू टाउन में जो मोटे शेख खारी साहब हैं वो भी थे. क्या नाम का? कारी अब्दुल हक साहब, जिनकी आवाज़ लाउड स्पीकर है. एक दफे आए एक मस्जिद में नमाज पढ़ाई तो मैंने कहा ये लाउड स्पीकर क्यों लग गया, तो उनका लाउड स्पीकर नहीं इसकी आवाज ही है. तो हजरत का साथ एक कबड्डी खेलने वाला और पहलवानी करने वाला और कुश्ती लड़ने वाला वो बैठ हुआ हजरत से, कहा भाई हम तो आपके साथी हैं, किस चीज में? कुश्ती में, कबड्डी में, बचपन में साथ जो लड़ते थे आपस में, पहलवानी कर सीखते थे, मगर अब आप इतने बड़े पीर हो गए हो. उनका नाम था क्या? धूमे खां. वाकया खां साहब का है. धूमे खां नाम था. हजरत से बैठ हो गया. फिर उसने कहा हजरत मैं अब कुछ एक वजीफा पढ़ता हूँ, आप अब पीर हो चुके हो उसकी इजाजत दो. मैं अहदनामा पढ़ता हूँ, दुरूद लक्षी पढ़ता हूँ, दरूद ताज पढ़ता हूँ, दुआएं गंजुल अर्श पढ़ता हूँ, हरनी नामा पढ़ता हूँ, अजावा नामा पढ़ता हूँ, बहुत से नामा पढ़ता हूँ. अब बताओ हमारे बुजुर्गों ने इसके फजाइल में जो लोगों ने गुलू किया है कि जो अहदनामा कब्र में रख दिया जाएगा उसका हिसाब किताब नहीं होगा, जबकि मसला शरीयत का यह है कि बिस्मिल्लाह शरीफ भी ना लिखो उसके कफन पर रोशनाई से, उंगली से लिख सकते हो, क्योंकि लाश फटेगी सर्दी में 72 घंटे के बाद, गर्मी में 24 घंटे के बाद, सर्दी में 72 घंटे के बाद और गर्मी में 24 घंटे के बाद लाश फट जाती है, सड़ जाती है, बदबू आ जाती है. तो अल्लाह रसूल का नाम वहां लिखते हो जहां बदबू उनको पहुंचे, ये जुर्म अज़ीम गुस्ताखी है. लिहाजा ऐसी चीजों को कुरान शरीफ के अहदनामे को या किसी बुजुर्ग के खत को भी ना रखो अगर उसने अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातहू लिखेगा नहीं, अल्लाह का नाम होगा, अल्लाह के सिब्र कर दो. जब मेरे शेख इंतकाल फरमाने लगे तो इंतकाल से चंद घंटे पहले फरमाया कि अख्तर तुम मुझे अल्लाह के सिपुर्द कर दो और मैं तुमको अल्लाह ताला के सिपुर्द करता हूँ, इंशाअल्लाह मुझे कोई जाया नहीं कर सकता. अल्लाह ताला का सिपुर्द करना जो है वो मामूली नेमत नहीं है, इंशाअल्लाह ताला. जहां जाते हैं हम तेरा फसाना छेड़ देते हैं, कोई महफिल हो तेरा रंग महफिल देख लेते हैं, और बन के दीवाना करेंगे खल्क को दीवाना. सुनो बहुत दिन के बाद ये शेर पेश कर रहा हूँ. कई बरस के बाद, सालों नहीं कहूंगा कि सालों के बाद, समझ जाओ इसकी वजह, बरसों के बाद ये शेर पढ़ रहा हूं. बन के दीवाना करेंगे खल्क को दीवाना हम, बन के दीवाना करेंगे खल्क को दीवाना हम, برسر منبر سنائیں گے تیرا افسانہ ہم. اگرچہ معاشرہ اکبر الہ آبادی کے زمانے کا ہو, اکبر الہ آبادی جج تھے, شاعر بھی تھے. کہتے ہیں رقیبوں نے رپٹ لکھوائی ہے جا کر یہ تھانے میں, رقیبوں نے رپٹ لکھوائی ہے, رپٹ جا کر یہ تھانے میں کہ اکبر نام لیتا ہے خدا کا اس زمانے میں. بتائیے کیسی رپٹ ہے, عجیب غریب رپٹ ہے یا نہیں؟ تھانے دار کوئی شخص کہہ رہا ہے کہ رپٹ لکھو, میرا مقدمہ دائر کرو کہ اکبر اس زمانے میں اللہ کا نام لیتا ہے. بن کے دیوانہ کریں گے خلق کو دیوانہ ہم, برسرے منبر سنائیں گے تیرا افسانہ ہم. الحمدللہ رب العالمین, سارے عالم میں آج اللہ تعالیٰ کے کرم سے اختر کو یہ توفیق ہو رہی ہے, اور گروہ عاشقاں بھی اللہ دیتا ہے. اکیلا نہیں جاتا ہوں, جس ملک میں جاتا ہوں میرے احباب کی جماعت بھی ہوتی ہے. یہ خدا تعالیٰ سے میں تنہائی میں مانگتا ہوں کہ اللہ اپنے ایک گروہ عاشقاں بھی عطا فرما, اور سارے عالم میں اختر کو پھرا, اور پھر پھر کے اپنے گیت اور محبت کے داستان سنانے کی توفیق عطا ہو. دیکھو کتنی بڑی
رند کے رند رہے,
ہاتھ سے جنت میں گئی, بازے بیٹے بوڑھے ہو کر وہ بھی پھر داڑھی رکھ کے بولے اللہ والے بن گئے, اور آخری وقت ان کا نہایت کی مبارک گزار. نکالو مت, نکالنا واجب نہیں ہے, لیکن اگر کوئی نکالتا ہے اس سے بدگمانی بھی نہ کرو, ہو سکتا ہے اس پر دوزخ فی اللہ کا غلبہ ہو. اور مغلوب الحال اتباع کے قابل تو نہیں ہوتا, لیکن معذور ہوتا ہے اس کی بدگمانی, اور اس کو غیبت جائز نہیں. یہی کہہ دو کہ اس پر اللہ کے دوزخ فی اللہ کا غلبہ ہوگا, مگر اس فعل کی اتباع جائز نہیں کہ تم سب اپنے بیٹوں کو نکال دو. اختر کو الحمدللہ بزرگوں کی صحبت سے اتنے اسباق ملے ہیں کہ میں کیا کہوں. اور ایسی ایک دعا ہے, اللہم آہنی مسکینہ, حدیث کی دعا ہے, اے اللہ ہم کو مسکین زندہ رکھیے, وہ امتنی مسکینہ, اور موت بھی مسکینیت میں دیجیے, وہ حشرنی فی زمرۃ المساکین, اور قیامت کے دن مسکینوں میں میرا حشر ہو. تو ایک بمبئی میں دو سیٹھ ملا, میرا پیر بھائی بھی تھا. میں نے کہا یہاں مسکین سے مراد فقیر و تندست اور غریب نہیں ہے کہ اللہ مجھے غریب کر دے, بلکہ یہ معنی ہے المسکین من المسکنہ, المسکین من المسکنہ, والمسکنہ تو ہی غلبۃ التواضع علی وجہ الکمال, کہ کمال درجے کی فنائیت اور اپنے کو مٹا دے, اپنے کو مٹا دے, کچھ نہ سمجھے, سارے عالم کے مسلمانوں سے اپنے کو کمتر سمجھے, اور سارے عالم کے فی الحال اور سارے عالم کے جانوروں اور کافروں سے کمتر سمجھے فی المال, کہ معلوم نہیں انجام کیسا ہے, ہمارا خاتمہ ہے کیسا ہوگا ہمیں نہیں معلوم. حضرت جنید بغدادی رحمۃ اللہ علیہ جا رہے تھے, ایک بڑھیا نے کہا اے جنید تیری داڑھی اچھی ہے یا میرے بکرے کی؟ آپ نے فرمایا کہ ابھی جواب نہیں دوں گا اس کا, جب میرا ایمان پر خاتمہ ہو جائے گا تب جواب دوں گا. جب خاتمہ ایمان پر ہوا تو فرمایا اپنے خاص لوگوں سے کہ میرا جنازہ اسی بڑھیا کے دروازے سے لے جانا, میں نے اللہ تعالیٰ سے کرامت مانگی ہے. کرامت جس طرح زندگی میں اولیاء اللہ سے صادر ہوتی ہے, مرنے کے بعد بھی کرامت صادر ہو سکتی ہے. بڑھیا کے کنارے جب جنازہ پہنچا دروازے کے پاس, تو ایک سیکنڈ کے لیے اللہ نے ان کو حیات دے دی, اور فرمایا ہے بڑھیا میں تیرے میری داڑھی تیرے بکرے کی داڑھی سے اچھی ہے کیونکہ میرا خاتمہ ایمان پر ہو گیا. یہ واقعہ حکیم الامت مجدد الملت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ استاذ العلماء شیخ العلماء نے واز میں لکھا, مجدد زمانہ نے. تو جب میں نے یہ بیان کیا بمبئی کی مسجد نور میں, الحمدللہ مجمع اتنا تھا کہ سڑک پر بھی لوگ کھڑے تھے, اور انڈیا گورنمنٹ کی پولیس حیران تھی یہ کون سا ملا گیا. سب تعریف اللہ لک الحمد ولک الشکر, اللہ تعالیٰ کا شکر. تو جب یہ بتایا تو وہ شیخ سیٹھ مجھ سے ملا, میرا پیر بھائی یہاں آ چکے ہیں, ان کا نام حاجی اسماعیل تیل والا ہے, میمن ہے. मैंने कहा कि तू तेल निकालता है सरसों का और खोपरे का और बातचीत एक दवा है, दवाओं का भी तेल, एक तेल तू और निकाल ले तो वली अल्लाह तू भी हो जाए और वो तेल जिसको लगा दे वो भी वली अल्लाह हो जाएगा। तो बड़े चक्कर में आएगा वो कौन सा तेल है, मैंने कहा नफ्स का तेल निकाल ले। नफ्स का तेल निकाल ले तो तेल जहां लगा देगा वो तेल वो भी वली अल्लाह हो जाएगा और तेल तू भी वली अल्लाह हो जाएगा। मगर नफ्स का तेल कैसे निकलता है, सरसों खुद नहीं पिसती, कोई तेली होता है जो कोल्हियों में डालकर उसको पेटता है। शेख के सिफत कर दो कि हमको आप जितना चाहे डांटें जैसे चाहें हमारी इसलाह करो, हम कभी आपसे नाराज नहीं होंगे। अगर वो खफा हो है जाने मोहब्बत, शेख नाराज हो तो ये मोहब्बत की जान है, समझो तुम्हें प्यार करता है। अगर वो खफा हो, अगर वो खफा हो है जाने मोहब्बत, जो हम भी खफा हो मोहब्बत नहीं है। अगर मुरीद भी खफा हो जाए तो समझ लो इसको मोहब्बत से महरूम है। ये शेर किसका है, मौलाना शाह मोहम्मद अहमद रहमतुल्लाह अलैह अकाबिर में से है। अगर वो खफा हो है जाने मोहब्बत, जो हम भी खफा हो मोहब्बत नहीं। उलमा से फरमाते थे न जाने क्या से क्या हो जाए, मैं कुछ कह नहीं सकता, जो दस्तारे फजीलत गुम हो दस्तारे मोहब्बत में। और फरमाया कि तन्हा न चल सकोगे मोहब्बत की राह में, मैं चल रहा हूँ आप मेरे साथ आइए। मैं चल रहा हूँ आप मेरे साथ आइए, तन्हा न चल सकोगे मोहब्बत की राह में। बुजुर्गों ने 12-12 साल शेख के साथ रहे, मौलाना शाह मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह 12 साल अपने शेख के साथ रहे। इस दर्जे अल्लाह ने उनको चमकाया कि सैयद बदर अली शाह मुहद्दिस मदीने पाक में हदीस पढ़ाई, बहुत बड़े आलिम थे। ये फरमाते हैं कयामत के दिन जब अल्लाह पूछेगा कि आए बदर अली क्या लाया, सैयद बदर अली क्या लाया मेरे लिए, मैं कहूंगा मैं मोहम्मद अहमद मौलाना को लाया हूँ। ऐसे मुरीद भी होते हैं जिन पर शेख को भी नाज होता है और उम्मीद मगफिरत होती है। तो उस शेख ने मुझसे कहा कि मैं 3 बरस से ये दुआ नहीं मांग रहा हूं मारे डर के, अल्लाह माहिनी मिस्कीना, अल्लाह हमें मिस्कीन कर दे। 3 बरस से नहीं मांगा हदीस की दुआ और डर रहा था कि कहीं मैं मिस्कीन न हो जाऊं। आज से अब रोजाना पढ़ूंगा कि वहां माने हुआ यहां मिस्कीन से मुराद अपने को मिटा देना है तकब्बुर और हैकड़ी और अनानियत खत्म हो जाए, आना फना हो जाए। बस पढ़ो मियां है, हाँ ठहरो जरा, धूमे खा वाला किस्सा तो आप लोगों ने याद ही नहीं दिलाया, कैसे खां साहब हो भाई, खां साहब बैठे हो तुमने याद नहीं दिलाया, नवेद खां साहब बैठा हुआ है। तो हजरत वाला शाह अब्दुल गनी रहमतुल्लाह ने पूछा, देखो इसको हकीमाना तरबियत कहते हैं, इल्म से खाली तरबियत नहीं हो सकती, मिलबोजत वाले हिकमा, अल्लाह ताला कुरान पाक में फरमाते हैं जरा गौर से सुन लो, नसीहत करो मगर हिकमत के साथ। मगर हिकमत कहाँ से आएगी, साहिब हिकमत से मिलेगी, किताबों से हिकमत नहीं मिलेगी, साहिब हिकमत के सोहबत से मिलेगी। अब सुनो हजरत शाह अब्दुल गनी रहमतुल्लाह अलैह ने अगर उसी वक्त फरमाते कि तुम जितना पढ़ते हो सब बिदत हराम है तो उसी वक्त बैग तोड़ देता और कहता कि मुझे क्या खबर थी कि तू वहावड़ा हो चुका है वहावड़ा। हजरत की हिकमत देखो, आज शाह मौलाना शाह रहा साहब खुद खलीफा की उलुम्मत के बड़े आलिम और अव्वल नंबर पास हुए थे हजरत जी मौलाना इनामुल हसन साहब रहमतुल्लाह अलैह के साथ आला नंबर से। उन्होंने मुझसे फरमाया कि मैं इतना गौर से सुन रहा हूं अब कि क्या जवाब देंगे अब ये शाह अब्दुल गनी रहमतुल्लाह अलैह, बड़ा नाजुक सवाल है। तो हजरत ने फरमाया कि ढूमे खां तुम ये सारा हरनी नामा पजावा नामा और जितना दरूद लखी हो ताज नामा दरूद ताज दुआए गंजुल अरश दुआए गंजुल अरश गंज क्या है गाफ है अरबी में, इसे से समझ लो कि क्या कैसी किताब, अरे गाफ है अरबी में गंजुल अरश क्या है ये। हजरत का जवाब सुनो,
कि धुमे खां ये मौलाना और मौलवी लोगों ने बनाया है जो तुम पढ़ते हो, और अगर हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम सैयदुल अंबिया अफजलुल खलायक वो कोई चीज बना के उम्मत को दें दरूद शरीफ वगैरह, तो उनका वजीफा और उनका बनाया दरूद बेहतर होगा या मौलवियों का बनाया हुआ? तो उसका जवाब सुनो, उसने आप मौलाना सब गुलाम है हुजूर सल्लल्लाहु अलैहि वसल्लम के, गुलाम का बनाया हुआ वजीफा कहाँ पा सकता है आका सल्लल्लाहु अलैहि वसल्लम के वजीफे को? लिहाजा हमें बताओ कि आका सल्लल्लाहु अलैहि वसल्लम ने कौन सा दरूद सिखाया? तो हजरत शाह अब्दुल गनी रहमतुल्लाह ने फरमाया अत्ताहियात के बाद जो दरूद शरीफ है ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बनाकर उम्मत को अता फरमाया। तुम 25 मिनट जो सब पढ़ते हो 25 मिनट हुजूर सल्लल्लाहु अलैहि वसल्लम का बनाया हुआ वजीफा पढ़िया करो, बताओ कैसी हिकमत अमली है। सांप मारा डंडा भी ना टूटा। हाँ कहता हूं कि क्या अल्लाह ताला क्या अक्ल देते हैं,
माशाल्लाह
अल्लाह वालों। बताओ सबक मिला कि नहीं मिला? यही कहता हूं कि शेख के साथ ज्यादा रहो, बड़ी नफिलों इबादतों से अल्लाह नहीं मिलता, अल्लाह मिलता है अल्लाह वालों से, और इल्म से भी अल्लाह नहीं मिलता, अल्लाह मिलता है अल्लाह वालों से, उन्हीं से जो इल्म मिलेगा वो इल्म ज्यादा जानदार हुआ। और जब आलिम भी हो शेख, अब आपको एक दलील और बताता हूं, जब गार हिरा में इकरा बिस्म रब्बिक नाजिल हुई एक आयत, बताओ कुरान मुकम्मल हुआ ये या एक आयत है? लेकिन उस वक्त जो ईमान लाए जो साहबा वो साबिकून अव्वलून में हुए, आला नंबर के आला बेस्ट क्वालिटी, जरा अंग्रेजी देखो। ये न कहना कि मुल्ला अंग्रेजी को नहीं जानता, आला दर्जे के साहबी हुए, अल्लाह ताला ने कुरान पाक में फरमाया साबिकून अव्वलून है ये, और 23 बरस के बाद जब किताबुल्लाह मुकम्मल हो गई उस वक्त जो ईमान लाए, इल्म ज्यादा हुआ कि नहीं अब, मगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सोहबत कम हुई 23 बरस के बाद ईमान लाए, तो वो सहाबा का दर्जा आखिरून में हो गया, वो साबिकून अव्वलून हो गए। यही बहुत बड़ी दलील है कि ज्यादातर आलिम दीन कितने ही बड़े आप हों लेकिन कोई शेख रखो अपने साथ, सर पर साए मुर्शिद रखो, वही नफ्स को मिटाएगा। इल्म नफ्स को नहीं मिटा सकता, इल्म से नफ्स नहीं मिटता और बढ़ जाता है। इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं कि आलिम का नफ्स इल्म का कुप्पा, इल्म की वजह से कुप्पा होता है, इसको मुर्शिद ही मिटा सकता है। आप बताओ चाय में चीनी है और मिटी नहीं, अभी चाय में मजा आएगा लेकिन कौन मिटाएगा? चीनी खुद मिटा सकती है अपने को? मुर्गे के पर से मिटा सकते हो? मोमबत्ती से मिटा सकते हो? गरम गरम चाय में मोमबत्ती खुद घुल जाएगी, शेख खुद गायब हो जाएंगे, शेख साहब का वजूद भी नहीं होगा। स्टील का चमचा चाहिए जो खलखल भी करे, खटखट खटखट की आवाज भी आए, शेख भी थोड़ा खटखटा हो, शेख भी कुछ नाराज होकर तंबीह भी करता हो। तो जब स्टील का चमचा चलता है चाय फना हो जाती है, चाय खत्म हो जाती है, चाय में चीनी खत्म हो जाती है या नहीं? चीनी मिट जाती है या नहीं? चीनी फना हो गई, अब उसका वजूद भी नहीं रहा, लेकिन चाय मजेदार हो जाती है या नहीं बताओ? जिस दिन मुरीद का नफ्स मिट जाएगा आलिम भी सही, जब नफ्स मिट जाएगा तो तुम मीठे हो जाओगे और जो तुम्हें पिएगा कहेगा अल्हम्दुलिल्लाह क्या मजेदार चाय है। मेरे शेख फरमाते थे मुजाहिदा खुद नहीं कोई कर सकता, शेख ही मुजाहिदा कराता है, और जब मुजाहिदा कराता है तो जैसे कच्चा कबाब नीचे सरसों का तेल, तो उस कढ़ाई में सरसों का तेल नीचे आग लगाया और कबाब को तला, बताओ पूरे मोहल्ले में खुशबू जाती है या नहीं? फिर उसको एक बोर्ड लगाने की जरूरत नहीं है, उसको बोर्ड लगाने की जरूरत नहीं है, उसको खलीफा लिखने की जरूरत नहीं है, सारे मोहल्ले वाले कहेंगे कि चलो यहां कबाब की दुकान मालूम होती, ایک کافر کباب کی دکان سے گزرا, کباب تلا جا رہا تھا. اس نے کہا ابو یہ کباب مارا مسلمان کر, کباب کی خوشبو نے مجھے مسلمان کر دیا. تو جب شیخ مجاہدہ کرائے گا نفس مٹے گا تو آپ کے درد دل کی خوشبو خود پھیلا دے گی, آپ بتائیں بھی نہیں کسی سے, اور درد دل سے مجلس اور تقریر کرتے رہیں. لوگ پوچھیں گے کہ کیا آپ کسی شیخ سے وابستہ ہیں, کسی شیخ کی تربیت میں رہے ہیں, کسی شیخ سے آپ کو اجازت تو نہیں ہے, خلافت تو نہیں ہے. میں بیٹھ ہونا چاہتا ہوں کیونکہ آپ کی گفتگو سے, آپ کی تقریر سے, آپ کی آنکھوں سے, آپ کے چہرے سے اللہ تعالیٰ کی نسبت کا درد ٹپک رہا ہے اور جھلک رہا ہے. تو یہ چند باتیں میں نے عرض کر دی کہ نافرمانی, عملی نافرمانی کی وجہ سے اپنی اولاد کو مت نکالنا. نمبر دو, آہمی مسکینہ والی دعا پڑھتے رہو, مسکین نہیں ہوگے, نفس مٹ جائے گا, نفس تکبر سے خالی ہو کر مسکین ہو جائے گا, نفس غیر اللہ سے خالی ہو جائے گا, اس معنی کر کے. لیکن دولت رہے گی, ورنہ یہ دعا حضرت سیدنا عثمان بھی پڑھتے تھے رضی اللہ تعالیٰ عنہ, حضرت عبد الرحمن ابن عوف رضی اللہ تعالیٰ عنہ بھی پڑھتے تھے. مالدار تھے یا نہیں, یا مسکین ہو گئے تھے؟ یہ اور میں نے جو بتایا حکیمانہ طریقہ کہ کس طرح سے 25 منٹ حضور صلی اللہ تعالی وسلم والی درود شریف بتایا میرے شیخ, حکمت سیکھو. دین کی اشاعت بھی اسی کو نصیب ہوتی ہے جو اپنے شیخ کے ساتھ ایک زمانہ رہے. شیخ کا غصہ, شیخ کا ہنسنا, شیخ کا اٹھنا, شیخ کا بیٹھنا, شیخ کی انداز تربیت, شیخ کے ساتھ سفر, حضر رہو, تب جا کے شیخ کے اخلاق تمہارے اندر جذب ہو جائیں گے انشاءاللہ تعالی. خواجہ صاحب رحمۃ اللہ علیہ نے ڈپٹی کلیکٹر ہو کر چپراسی اور کار خانقاہ تھانہ بھون کے سامنے کر لیے ایک پرچہ لکھا, نہیں کچھ اور خواہش آپ کے در پر میں لایا ہوں. خواجہ صاحب نے شعر بھیجا اندر حکیم الامت کے گھر حجرے میں, نہیں کچھ اور خواہش آپ کے در پر میں لایا ہوں, مٹا دیجئے مٹا دیجئے, میں مٹنے ہی کو آیا ہوں. وآخر دعوانا الحمدللہ رب العالمین. اللہ تعالی ہم سب کو عمل کی توفیق دے. اس مہینے میں عرش الہی اٹھانے والے فرشتے روزے داروں کی دعاؤں پر آمین کہتے ہیں, اور قیامت کے دن انشاءاللہ اللہ کے عرش کے سائے میں دسترخوان بچھے گا, روزے دار دسترخوان پر مال اڑائیں گے اور حساب کتاب سے بچے رہیں گے. پڑھو, دیکھو اس زمانہ رمضان شریف کا ہے, کھانے پینے کی کوئی فکر نہیں ہے, لہذا کچھ دیر ہو جائے تو سمجھ لو کہ ڈی جی نے اعلان کیا ہے کہ پیٹرول پمپ کا ایک ایک پلاٹ دوں گا آج جو دیر تک رہے گا. پیٹرول پمپ کا پلاٹ بڑا مہنگا ملتا ہے یا نہیں؟ ایک ہی پیٹرول پمپ کا پلاٹ مل جائے تو سمجھ لو کہ کام بن گیا. لیکن میں کہتا ہوں میرا نصیب جاگ اٹھا, میرا تو کام بن گیا, میری طرف کو شیخ نے دیکھ کے مسکرا دیا, میرا تو کام بن گیا, میرا نصیب جاگ اٹھا, میری طرف کو دیکھ کر شیخ نے مسکرا دیا. اب میرا تقریر منظوم سن لو, یہ نظم ہے.
تمہارے یہ غم لو کے چرم تیرنگی نظارے کے سب کنارے اگر قرب جانے بہارا نہیں ہے اگر قرب جانے بہارا نہیں ہے انم کے خزاں ہے گلستاں نہیں ہے اگر قرب جانے بہارا نہیں ہے انم کے خزاں ہے گلستاں
جوش میں آپ
بہت خوش نما ہے یہ بنگلے تمہارے بہت خوش نما ہے یہ بنگلے تمہارے یہ گملوں کے جرمٹ یہ رنگین نظارے یہ گملوں کے جرمٹ یہ رنگین نظارے ارے
حضرت ابراہیم علیہ السلام کا قصہ میں نے اس میں رکھا ہے کہ ان کو حکم ہوا کہ اپنے بیٹے اسماعیل علیہ السلام کو جو خواب دیکھا ہے ہم نبیوں کا خواب بھی وہی ہوتا ہے لہذا اس کو ذبح کرو یہ امتحان تھا کہ میں زیادہ پیارا ہوں یا بیٹا زیادہ پیارا ہے لیکن ارحم الراحمین کا امتحان رحمت سے خالی نہیں اسی وقت دمبا آ گیا
سبحان اللہ.
اور قیامت تک کے لیے قربانی واجب ہوگی. پڑھو.
یہ ہے عشق میں امتحان کس بشر کا, یہ ہے عشق میں امتحان کس بشر کا, بنائے ذبیحہ جو اپنے پسر کا, بنائے ذبیحہ جو اپنے پسر کا, پدر سے ہے اعجاز قلب و جگر کا, پدر سے ہے اعجاز قلب و جگر کا, پسر سے ہے اعجاز تسلیم سر کا, پسر سے ہے اعجاز تسلیم سر کا, تیرے حکم پر کیا گوارا نہیں ہے, تیرے حکم پر کیا گوارا نہیں ہے, کوئی تجھ سے بڑھ کر پیارا نہیں ہے, تیرے حکم پر کیا گوارا نہیں ہے, کوئی تجھ سے بڑھ کر پیارا نہیں ہے, میرے دل میں تیرا اگر غم نہیں ہے تو یہ ساری راحت کا مزسم نہیں ہے, تیرے عشق کے غم کا ادنا اثر ہے, تیرے عشق کے غم کا ادنا اثر ہے, کہ جہاں سر بکف زیر تے ہو تبر ہے, کہ جہاں سر بکف زیر تے ہو تبر ہے, بکوئے شہادت کوئی دار پر ہے, بشوق شہادت کوئی دار پر ہے, اگر آپ کا غم ہمارا نہیں ہے, اگر آپ کا غم ہمارا نہیں ہے, مجھے ہر دو عالم گوارا نہیں ہے, اگر آپ کا غم شہیدان ملت, ملائک زخون شہیدان ملت, محبت کی ہمت سے محو حیرت, محبت کی ہمت سے محو حیرت, کہا تھا کہ مفسد بشر کی ہے فطرت, کہا تھا مفسد بشر کی ہے فطرت, ولی شاد باشد جنون محبت, ولی شاد باشد جنون محبت, تیرے غم سے بڑھ کر کوئی غم نہیں ہے, تیرے غم سے بڑھ کر کوئی غم نہیں ہے, بشر سے اعجاز غم کم نہیں ہے, تیرے غم سے بڑھ کر کوئی غم نہیں ہے, بشر سے اعجاز غم کم نہیں ہے, بہت سے سلامی ہوئے گھر سے بے گھر, بہت سے سلامی ہوئے گھر سے بے گھر, دلوں میں جب ان کے کیا عشق نے گھر, دلوں میں جب ان کے کیا عشق نے گھر, مزا ان کو آیا جو اس سنگ در پر, مزا ان کو آیا جو اس سنگ در پر, تو پایا فقیر کو شاہی سے بہتر, تو پایا فقیری کو شاہی سے بہتر, وہ دل جس میں جلوہ تمہارا نہیں ہے, وہ دل جس میں جلوہ تمہارا نہیں ہے, وہ دل سب کہو پر تمہارا نہیں ہے, وہ دل جس میں جلوہ تمہارا نہیں ہے, وہ دل کہو پر تمہارا نہیں ہے. بہت سے سلامی ہوئے گھر سے بے گھر, بہت سے سلامی ہوئے گھر سے بے گھر, دلوں میں جب ان کے کیا عشق نے گھر, دلوں میں جب ان کے کیا عشق نے گھر. مزا ان کو آیا جو اس سنگ در پر, مزا ان کو آیا جو اس سنگ در پر, تو پایا فقیری کو شانی سے بہتر, تو پایا فقیری کو شانی سے بہتر. وہ دل جس نے جلوا تمہارا نہیں ہے, وہ دل سب کا ہو پر تمہارا نہیں ہے, وہ دل جس نے جلوا تمہارا نہیں ہے, وہ دل سب کا ہو پر تمہارا نہیں ہے. اگر آپ کا غم ہمارا نہیں ہے, مجھے ہر دو عالم گوارا نہیں ہے. کبھی تو
یاد اقدر جو ہے